नमस्कार, कार्यक्रम फरक सवालको साथमा उपस्थित छु म कृष्ण उदास खनाल। मेरिगंजको सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्जबाट हरेक दिन जसो बेलुका 7 बजे तपाईँले कार्यक्रम फरक सवाल सुन्दै आइरहनु भएको छ। कार्यक्रम फरक सवाल तपाईँले इन्टरनेट अनलाइनको www.radionarayani.org.np रेडियो नारायणी एफएमको अफिसियल फेसबुक पेजबाट पनि संसारभरबाट प्रत्यक्ष रूपमा हामीलाई सुनिरहनु भएको छ। कार्यक्रम फरक सवालमा हामी समसामयिक विषयवस्तुमाथि केन्द्रित र एकजना अतिथिसँग कुराकानी गर्ने गर्दछौँ र आज हामी खास गरी आज परेको नर्सिङ दिवसको अवसरमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। आज विश्वभर नर्सिङ दिवस मनाइएको छ। नर्सहरूले नर्सिङ दिवसको सम्झनामा विभिन्न कार्यक्रम गरी आज दिवस मनाउने गरिएको भए पनि कोरोना भाइरसको पछिल्लो सङ्क्रमणका कारण नर्स दिवस भने मनाउन यसपालि पनि सम्भव रहेन। हरेक वर्ष मे 22 तारिकमा नर्स दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्षको मे 22 तारिकमा विश्वभर नर्स दिवस मनाउन थालिएको हो र शारीरिक तथा मानसिक रूपमा खटेर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेसालाई सम्मानित पेसाको रूपमा लिने गरिन्छ। आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर नर्स दिवस मनाउने गरिन्छ। लेडी विथ दि ल्याम्पको उपाधिले समेत परिचित नाइटिङ्गेल सन् 1820मा बेलायतमा जन्मिनु भएको थियो र नेपालमा पनि नर्सहरूले आज चाहिँ दिवस मनाउन नपाए पनि पछिल्लो दिनमा कोरोना भाइरसको सङ्क्रमणको यो क्रम बढे पछाडि प्राय नर्सहरू सङ्क्रमितको सेवामै बिरामीको सेवामै खटिरहनु भएको पाइन्छ र वीरगन्जको नारायणी अस्पतालमा पनि वीरगन्जका सबै अस्पतालहरूमा नर्सहरू खटिनु भएको छ र नारायणी अस्पताल सरकारी अस्पताल भएको हुनाले अलिक बढीको सङ्ख्यामा चाहिँ सरकारी नर्सहरू खटिरहनु भएको पाइन्छ र नारायणी अस्पतालमा अहोरात्र खटिरहनु भएकी एकजना नर्सको अनुभव आज हामी सुन्दैछौँ। उहाँले झेल्नु परेका विभिन्न समस्याहरू, सङ्क्रमितसँगै रहेर उहाँले आफूले गरिरहनु भएका सेवा लगायतको विषयमा केन्द्रित रहेर आज हामी नारायणी अस्पतालका नर्स अहेमा थापासँग कुराकानी गर्दैछौँ। सबैभन्दा पहिले कार्यक्रम फरक सवालमा अहेमा थापाज्यू स्वागत छ। अब थापाजी, सबैभन्दा पहिले चाहिँ सुरुमा मैले आज यो नर्स दिवस भयो होइन, सुरुमा चाहिँ तपाईँ नर्स कहिले बन्नुभयो यो विषयमा जान्न चाहे।
सर्वप्रथम म आफ्नो परिचयबाट सुरु गर्छु। तपाईँले मलाई अहेमा थापा भन्नुहुन्छ, म मेरो फेसबुकमा अहेमा भए पनि म हिमा थापा हो, त्यो भन्न चाहन्छु। र आज परेको नर्सिङ दिवस, अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा म सम्पूर्ण देशभित्र बाहिर अन्तर्राष्ट्रिय लेभलमा नै सम्पूर्ण नर्सेस दिदी बहिनी तथा दाजुभाइहरूलाई चाहिँ हार्दिक शुभकामना दिन चाहन्छु। भन्दै मैले चाहिँ मेरो नर्सिङ पेसा मैले अप्नाएको चाहिँ 2049 सालमा 49-50मा म पिसिए नर्सिङ पढ्न गएँ वीर नर्सिङ क्याम्पसमा। म चाहिँ मेरो पढाइ सके 3 वर्षको मेरो पिसिएल पढाइ सकेपछि 2052-53मा चाहिँ म थाई भएँ, सरकारी थाई भएँ। र थाई भएपछि म सरकारी जागिर नारायणी हस्पिटलमा खटेको, आजसम्म म नारायणी हस्पिटलमै छु।
भनेपछि करिब करिब 54 सालबाट तपाईँ नारायणी अस्पतालमा खटिनु भएको छ हेमाजी।
52 सालको अन्तदेखि 53-54मा म चाहिँ थाई भएँ, हजुर।
अहिलेसम्म खटिरहनु भएको छ। भनेपछि तपाईँको स्थायी घरै वीरगन्ज हो होइन? वीरगन्जमै, हजुर। अब तपाईँले सेवा गर्नुभएको नै धेरै समय भयो नारायणी अस्पतालमा, यो तथ्याङ्क हेर्दा पनि करिब करिब 25 वर्षको समय सीमा हामीले आकलन गर्न सक्छौँ हेमाजी। अब यो नर्स पढौँ भन्ने सोच चाहिँ कति कसरी पला तपाईँमा?
म सानैदेखि म कहिले काहीँ अब घरको परिवारमा कोही बिरामी हुँदाखेरि हस्पिटल जानुहुन्थ्यो होइन, गएको बेलामा चाहिँ नर्सेसहरूले दिएको सेवाहरू बडो मिठो लाग्थ्यो, राम्रो लाग्थ्यो। लगाएको ड्रेसहरू होइन, सेतो लुगा लगाएर उहाँहरूले चाहिँ भित्र जाँदाखेरि उहाँहरू कति उहाँहरूको टाइडिनेस, डिसिप्लिन होइन, उहाँहरूले बोल्ने त शैली र बिरामीसँग गर्ने उहाँहरूले बिहेभलाई सायद मलाई त्यो पछि उहाँ मलाई इम्प्रेस भएँ होइन। जसले गर्दाखेरि म पनि नर्स बन्छु भनेर म मैले सानोदेखि नै मैले आफूले गरे तापनि घरले सपोर्ट गरेको थिएन होइन. मेरो आमाले चाहिँ मेरो फ्यामिलीमा नर्स भनेर कोही पनि पढेका थिएनन्, नर्सिङ पेसालाई पढे उसमा कोही पनि गएको थिएन भने नर्सले काम गर्नुपर्छ, जागिर गर्दाखेरि नाइट ड्युटी गर्नुपर्छ भन्ने मेरो बुवाको भनाइ. नाइट गर्नुपर्छ रात बिरात छोरी मान्छेले त्यसरी खट्दाखेरि राम्रो होइन, त्यही भएर अरू जुनसुकै पढाइ पढ तर नर्स पढाउँदिनँ भन्ने नै हुनुहुन्थ्यो बुवा चाहिँ. तर मेरो दाईले मलाई सपोर्ट गर्नुभयो. उहाँले चाहिँ होइन, उसले उसको जे इच्छा छ उसले त्यही पढ्छ भनेर चाहिँ दाईले बोलिदिनु भयो. र दाईले बोलेपछि अनि बुवाहरू कन्भिन्स हुनुभयो र म आफै एक्लै होइन नारायण के अरे नर्सिङ क्याम्पसमा आएर एक्लै म इन्ट्री भएको. म एउटा मात्रै त्यो बेलामा मेरो ब्याजमा सबैको गार्जियन आएको थियो तर मेरो गार्जियन कोही पनि आउनु भएन.
नारायणी अस्पतालमा तपाईँ भर्ना हुँदाखेरिको कुरा यो होइन हेमाजी?
होइन, नर्सिङ क्याम्पसमा भर्ना हुँदा.
नर्सिङ क्याम्पसमा हजुर
हजुर, मेरो जुन तपाईँले भन्नुभयो कसरी चाहिँ तपाईँले इन्ट्री गर्नुभयो त्यो भन्ने, मैले त्यसरी चाहिँ म गएर पढ्न, म आफ्नो इच्छाले स्वइच्छाले म पढ्न आएको, कसैको दबाबमा त्यो कसैले भनेर पढ्न आएको होइन. म चाहिँ नर्सिङबाट चाहिँ म नर्सिङ पेसाबाट म प्रभावित भएर नै म पढ्न.
परिवारमा खास गरी बुवा आमाको त्यति धेरै सहयोग नरहे पनि दाजुको सहयोगले तपाईँ नर्सिङ पेसा पढ्न थाल्नुभयो, पढ्नुभयो र आज चाहिँ नर्सिङ पेसामा हुनुहुन्छ हेमाजी. अब चाहिँ तपाईँको पेसातिर मैले अब सोझाएँ मेरो क्वेसनहरू प्रश्नहरू. तपाईँले लगभग 52-53 सालबाट नारायणी अस्पतालमा सेवा सुरु गरे पछाडि आजसम्म अनवद रूपमा लागिरहनु भएको छ, के पाउनु भएको छ अनुभव चाहिँ यति लामो समय नर्सिङ पेसामा रहिरहँदा फेरि बिरामीको सेवामा खटिरहँदा फेरि के छ यहाँको अनुभव चाहिँ?
अब तितो मिठो दुईटै अनुभव छ होइन. नारायणी हस्पिटलमा काम गर्दाखेरिको मिठो अनुभव त धेरै कम छ, तर मैले आफ्नो स्वइच्छाले मैले आफ्नो पेसा रोजेको भएर होला त्यो मिठो त्यो नमिठो अनुभवलाई पनि मैले मेरो एउटा यो पेसाको पार्ट नै हो भनेर चाहिँ यो मेरो पेसामा नै रहेको हुन्छ यस्तो पीडा होइन भन्ने मैले लिएर म अगाडि अहिलेसम्म म नारायण हस्पिटलमा सेवा दिँदैछु. र त्यो जनरल जुन बेलामा जनरल सेवा हुन्थ्यो होइन त्यो बेलामा पनि हामीलाई पीडै नै थियो नारायण हस्पिटलमा, हामी धेरै सम्झन सक्थ्यौँ नर्सेसहरूले.
अब त्यस पछाडि तपाईँ अहिलेसम्म खटिरहनु भएको छ, धेरैजना बिरामीहरूको सेवा गरिरहनु भएको छ, अब यो अवधिमा कतिजनालाई सेवा गर्नुभयो भन्ने क्वेसन त अब यो तपाईँले जवाफ दिन सक्ने अवस्था नहोला होइन. धेरैलाई सेवा गरिरहनु भएको छ, अघि नमिठो अनुभव पनि छ भन्नुभएको थियो यहाँले, त्यो मिल्छ भने त्यो नमिठो अनुभव पनि बताइदिनुहोस् न, कस्तो नमिठो अनुभव थियो यहाँको काम गरिरहँदा फेरि?
नमिठो भन्नाले अब म मेरो पेसालाई रोजेर म नर्सिङ सेवा म आइसकेको होइन, नमिठो भन्दा पनि म मिठो भन्छु पहिले होइन. मिठो अनुभव चाहिँ अब हामीले यहाँ काम गर्छौँ होइन, कतिपय हाम्रो यहाँ सेवा लिन आउने सेवाग्राहीहरूले चाहिँ उहाँहरूले चाहिँ भन्नुहुन्छ होइन, तपाईँहरू यति कम जनशक्ति हुनुहुन्छ त्यही पनि हाम्रो बिरामी राम्रो भएर जानुभयो होइन. उहाँहरूले चाहिँ हामीलाई जब दुई शब्द भनेर जानुहुन्छ त्यो बडा आनन्द लाग्छ होइन. तपाईँहरूले यति कम जनशक्तिमा पनि यसरी गरेर हाम्रो बिरामीलाई ठिक भए तापनि नभए तापनि तपाईँहरूले चाहिँ सेवा दिनुभयो भनेर त्यो एउटा प्रोत्साहन हुन्छ हामी नर्सेसहरूलाई, हामी काम गर्ने मान्छेलाई. अरू केही पनि हुँदैन, एनर्जी बुस्ट भन्छ नि, भिटामिन खाएस्तै हो हामीलाई, त्यस्तो हुन्छ र हामी एकदम मनोबलका साथ हामी काम गर्छौँ.
जसरी बिरामीहरूलाई भनिन्छ नर्सहरूले मिठो बोलिदिनुपर्छ भनिन्छ, त्यो नर्स तपाईँहरूको पेसामा जो जोडिएको पनि हुन्छ, त्यसरी नै बिरामीहरू अथवा बिरामीका आफन्तहरूले नि तपाईँहरूलाई चाहिँ नरम बोलिदिँदाखेरि तपाईँहरूलाई नि ऊर्जा प्रदान चाहिँ हुन्छ, त्यो चाहिँ बुझिदिनु पर्ने हुन्छ होइन नागरिकहरूले.
यस्तो हो, म एउटा मैले पर्सनली एउटा म के भन्न चाहन्छु भने सबैको आफ्नो नेचर भनेको घरबाट लिएर आएको हुन्छ कि. तपाईँले घरबाट कस्तो संस्कारबाट हुर्केर आउनु भएको होइन, तपाईँले आफ्नो घरबाट कस्तो परिवारबाट हुर्केर आएको त्यो ब्याकग्राउन्ड त कस्तो समाजबाट आएका छन् होइन, कुन कलेजमा इन्स्टिट्युटमा पढेका छन् त्यसमा पनि भर पर्दो रहेछ. मेरो अनुभवले आजसम्मको मैले 26-27 वर्षको मेरो अनुभवले चाहिँ सबैजनाले नमिठो बोल्ने तितो बोल्ने हुँदैनन् होइन. कुराहरूमा अब धेरै काम हुन्छ, झर्किन्छन्, अब एउटै कुरालाई साथसाथी भन्नुपर्ने हुन्छ, इरिटेट हुन्छन्, तर त्यो मनले पाप रिसले बोलेको होइन. सेवामा गर्दै जाँदाखेरि ठुलो स्वर हुन्छ, एउटै आमाले 5 छोराछोरी छन् होइन, कुनै झर्को लगाइरह्यो भने कराउने रिसाउने गर्नुहुन्छ, त्यसको मतलब त्यो छोरछोरीलाई माया नगर्ने हुँदैन. त्यस्तै गरेर हामी एउटा नर्स भइसकेपछि हामीले बिरामीलाई मनदेखि नराम्रो कहिले सोचेका हुँदैनौँ, उहाँहरूको सेवैको लागि हामी बसेका हुन्छौँ होइन. त्यसमा चाहिँ हामीले कहिलेकाहीँ जसले अलिकति स्वर पछिको स्वर अलिकति नमिठो छ, अलिकति झर्केर बोल्ने छ, ठुलो स्वर छ, त्यस्तो अलिक ठुलो स्वरले बोलिदिँदाखेरि एउटा बिरामी भएर आएको मान्छे उहाँको कुरुवाहरू होइन उहाँहरू कति संवेदनशील हुनुहुन्छ, उहाँलाई चाहिँ अलिकति जोरले बोलेको नराम्रो लाग्छ। हामी घरमा पनि हाम्रो बिरामी भएको बेलामा सन्चो नभएको बेलामा दिदी बहिनीले आमाहरूले अलिकति जोरले बोलिदिनु भयो भने चित्त दुखेर आउँछ, त्यस्तै हुन्छ। यहाँ आउँदाखेरि संवेदनशील अवस्थामा आइएको हुन्छ र राम्रै कुरा भन्दाखेरि कहिलेकाहीँ उहाँहरूलाई चित्त दुखिरहेको हुन्छ। त्यसको लागि चाहिँ एउटा नर्सेसले हो कतिपय नर्सेसले हाम्रो बानी सुधार्नुपर्ने छ, मैले पनि भन्दिनँ म पर्फेक्ट छु भनेर, तर चाहिँ बोलीले नै अलिकति हामीले प्रभाव पार्नु हुनु पर्दो रहेछ होइन, त्यो चाहिँ हो। र हाम्रो पेसा अलिकति त्यस्तै खालको छ, जो संवेदनशील अब समय आएको भएर हामीले चाहिँ अलिकति आफ्नो चाहिँ अलिक बोलिदिने बानी गर्नु पर्दो रहेछ होइन, बिरामीसँग अलिक उहाँहरूले सोधे कुरालाई अलिकति काउन्सिलिङ गर्ने, एक्सप्लेनेसन गर्ने, त्यस्तो गऱ्यो भने चाहिँ आधा समस्या समाधान हुन्छ जस्तो मलाई लाग्छ। कि म आफ्नो जुनियरहरूलाई त्यही भन्छु, आउ बिरामी आउनुहुन्छ उहाँहरूको समस्या सुनिदेऊ होइन, त्यो कुरो हामीले ल चाहिँ बोल्दाखेरि उहाँहरूको मनको कुरा रोइरहन्छ, मनको कुरा बोलेर उहाँहरूले आफ्नो कुराहरू राखिसकेपछि उहाँहरूलाई आधा समस्या उहाँहरूको चाहिँ समाधान हुन्छ होइन, उहाँहरूले सुन्नुभयो, सुनेपछि एउटा चाहिँ एउटा मन हल्को पनि हुन्छ।
अब यमाजी, अब अघि पनि मैले जोडेँ तपाईँले धेरै सेवा गर्नु भएको छ र यो सबै सेवा बेल विस्तार अब यो छोटो समयमा लगाउँदाखेरि तपाईँले पनि भ्याउनुहुन्न होला, मलाई पनि समयको निर्धारण छ। म बिचबाट एकैचोटि अब करिब करिब एक वर्ष अगाडितिर फर्केँ, तपाईँ जति बेला कोरोना भाइरसबाट सङ्क्रमित हुनुभयो र अहिले पनि कोरोना भाइरसको सङ्क्रमण छँदैछ, तपाईँ आफै पनि खटिरहनु भएको छ, अलिकति बढी अब यो विषयमा मैले जोड दिन चाहेँ। तपाईँ अब सङ्क्रमित एक वर्ष अगाडि हुनुभएको थियो होइन एमाजी?
होइन, म संक्रमित भएको छैन,
हुनुभएको छैन,
संक्रमित भएको छैन, तर मैले नारायणी हस्पिटलमा जब पहिलो कोरोना केसहरू आए जब जुन इन्डियाका जमाती तिनजना हाम्रो मोलविचारहरू आउनुभयो उहाँहरूलाई चाहिँ सेवा दिँदाखेरि सबभन्दा पहिले नारायणीमा आउँदाखेरि अब एउटा चाहिँ केस आइसोलेसन केसहरू हेरिएको थियो, सस्पेक्टेड केसहरू होइन, तर पोजिटिभ केस भनेर आएको थिएन। जुन 77 साल चैतको 27-28 गते केस आउँदाखेरि त्यो दिनको अवस्था पुरा हस्पिटल लगभग खाली भएको अवस्था थियो,
त्यतिसम्म डर थियो नागरिकहरूलाई। तपाईँहरूसँगै काम गर्ने अरू नर्सहरू पनि हुनुहुन्थ्यो होला, उहाँहरूको मनोभावना कस्तो पाउनु भएको थियो, डक्टरहरूको मनोभावना कस्तो पाउनु भएको थियो तपाईँ त्यहाँ उपचारमा खटिरहँदाखेरि?
सुरुमा खट्दाखेरि त सबैजना डराएका थिए, म पनि डराएको थिएँ, नडराएको त म पनि मान्छे नै हो, तर रोगको बारेमा केही पनि जानकारी थिएन, यो रोग भनेको के हो, कसरी सर्छ होइन भन्ने कुरा जुन एकदम अन्यलमा थियौँ। तर म नारायणी हस्पिटलमा एउटा सिनियर नर्सको नाताले सबै जुनियरलाई अब कसलाई खटाउने त, त्यस्तो केस आइसकेपछि कसलाई गर्न भन्ने सबजना डराए। अब हामी सिनियर भएर म अगाडि बढिनँ भने भोलि मभन्दा जुनियरलाई मैले कसरी तिमी गर, यो रोग भनेको त अब डिस्टेन्स के हिँडेको बाटोमा पनि औषधि छिट्दै हिँडेको अवस्था थियो। सुरुमा तपाईँलाई याद छ होला, मिडियामा पनि धेरै आयो होइन, त्यो कोभिड पेसेन्ट हिँडेको ठाउँमा पनि हामीले चाहिँ सेनिटाइज गर्दै हिँड्थ्यौँ होइन, त्यो ठाउँलाई हामीले सफा गर्नुपर्ने हुन्थ्यो, कति डिस्टेन्स मेन्टेन गर्थ्यौँ, कति डराउँथ्यौँ होइन, जबकि त्यो बेलामा लक्षण केही पनि थिएन होइन त। त्यो बेलामा खालि त्यो पोजिटिभ आयो, कोभिड पोजिटिभ आयो, त्यो तिनजना जमातिर ल्याएर राख्दाखेरि उनीहरू एग्रेसिभ हुने कारण उहाँहरू एकदम धेरै चाहिँ रिसाउने कारण थियो, त्यो हामी किन छुनियो त, केही पनि छैन मलाई होइन, यो कोरोना भनेको कोभिड भन्ने कुरै के हो भन्ने कुरा कतिलाई पनि राम्रोसँग जानकारी नभएको अवस्था थियो। त्यो बेलामा हामीहरूको यहाँ पेसेन्ट आइसकेपछि उहाँ बिरामीहरू आइसक्नु भएपछि पुलिस आर्मीले लगेर सोझै लगेर आइसोलेसन वार्डमा थुनिदिए, थुनिसकेपछि अब कसले गर्ने त भन्ने कुरा भयो, अनि सबै जुनियर स्टाफहरूलाई गर भने पनि त नगर्ने भनेर चाहिँ अर्डर गर भनेर अराइसकेपछि त नगर्ने भन्ने कोही हुन, तर रुवावासीको माहौल थियो। ठिक छ, म गर्छु, म सँगसँगै दुईजना हाम्रो बहिनीहरू हुनुहुन्छ, उहाँहरूले म पनि गर्छु भन्नुभयो, दुईजना भाइहरू आउनुभयो, अरू भाइहरू उहाँहरू पनि ल हामी गर्छु भनेर उहाँहरू हामी 5 जनाको टोलीले चाहिँ 1 हप्ता हामीले सेवा दियौँ। त्यो बेलामा बिचमा रौतहरूको पनि केस आयो, त्यो बेलामा सङ्क्रमितहरूको कुनै पनि लक्षण देखिएको थिएन। त्यो बेलामा आँट गरेर घरबाट ब्याग लिएर आइसोलेसनमा काम गरेपछि घरमा बस्न पाइन्न भनेपछि
सबभन्दा
चाहिँ एउटा परिवार भएको एउटा छोरी बेटी हामी होइन म त झन् श्रीमती बच्चाको आमा होइन र घरमा आमा बुवा पनि हुनुहुन्छ बुढाबुढी उहाँहरूलाई मैले खोलेर आफ्नो झुलाले बोकेर आउँदाखेरि अब फर्किन्छ कि फर्किन्न
कति कति समय पछाडि चाहिँ घर जानुभयो तपाईँ त्यति बेला संक्रमितको सेवा गरे पछाडि
त्यो बेलामा हामीले एक हप्ता खट्यौँ एक हप्ता खटेपछि सात दिन फेरि त्यहीँ बस्नुपर्ने अवस्था पिसिआर गरेर नेगेटिभ आएपछि फर्किनु भन्ने थियो त्यो बेला सुरुकै हामीले एक हप्ता हामीले गऱ्यौँ त्यो बेलामा एक हप्तामा त लगभग लगभग सबैजनाले बुझिसके कि के गरी गर्ने र कसरी म्यानेज गर्ने भन्ने कुरा अलिकति थाहा भइसक्यो उहाँहरूको लक्षण मात्रै कुनै पनि लक्षण छैन उहाँहरूलाई हामीले खाना मात्रै दिनु पऱ्यो औषधि भिटामिनहरू मात्रै दिनु पऱ्यो उहाँहरूलाई जस्तै कुराहरू उपलब्ध गराइसकेपछि उहाँहरूलाई चाहिँ कुनै अप्ठ्यारो नपर्ने अवस्था थियो होइन त्यसो थुनिराखे पनि जबसम्म उहाँहरूको पिसिआर नेगेटिभ आउँदैन तबसम्म चाहिँ हामीले उहाँहरूलाई चाहिँ काउन्सिलिङ होइन बढी चाहिँ हामीले बोलिदिने उहाँहरूसँगको दुःख कुराहरू दुःख सुख घर परिवारको कुराहरू गरिदिने त्यो बेलामा व्यवस्थित तरिकाले एउटा सिसिटिभी क्यामेरा भएको हलहरू अब हस्पिटलमा सबै ठाउँमा सिसिटिभी क्यामेरा राखेर मोनिटर राखेर उहाँहरूलाई हेर्ने होइन मोबाइलमा कुरा गरिदिने उहाँहरूको समस्याहरू बुझिदिने उहाँहरूलाई चाहिने कुराहरू हामीले उपलब्ध गराइदिने भन्ने कुरा सुरुमा अवस्था भनेको ठ्याक्कै त्यसको अपोजिट अवस्था भएको छ
हजुर मैले त्यही त्यही प्रश्न नै तपाईँलाई गर्दै थिएँ हेमाजी अब त्यति बेला तपाईँहरूले चारजना तिनजना जमातीको कुराहरू जुन उदाहरण भयो त्यति बेला पहिलो लटमा धेरै संक्रमितहरूसँगै नजिक बसेर तपाईँले सेवा गर्नुभयो होइन अब अहिले दोस्रो लट फैलिएको छ अहिले पनि तपाईँ खटिरहनु भएको छ तपाईँले भन्दै हुनुहुन्थ्यो अब पहिलाको र अहिलेको माहौल परिस्थितिमा के फरक पाउनु भएको छ तपाईँको आँखा अगाडिका यी दृष्टिहरू बताइदिनुहोस् न
त्यो बेलामा चाहिँ लक्षण थिएन कुनै पनि थिएन भने अहिले चाहिँ म अहिले नारायणी हस्पिटलमा दुई हप्ता बितेपछि नर्सिङ कोभिड नर्सिङ कोअर्डिनेटरको रूपमा मैले काम गर्दैछु अहिले मैले यो वैशाखको 15 गतेदेखिबाट मैले जिम्मेवारी लिएर काम गरेँ त्यो पहिलेको अवस्था र अहिलेको अवस्थामा यति धेरै डिफ्रेन्स छ अहिले जुन कोभिडको हामीहरूको जुन केसहरू आइरहेको छ सबै केसहरू सिरियस एकदम धेरै सिरियसनेस छ होइन सिरियस छन् सिरियस अवस्थामा आएका छन् आत्तिएका छन् डराएका छन् डर त्रास छ उहाँहरूमा होइन तर डराउनु पर्ने हामीहरूले पहिले नै थियो कि पहिलो वेभ आयो दोस्रो वेभ आउँछ भन्ने थियो होइन पहिलो वेभमा हामीले जुन प्रकारले सेनिटाइजिङ हात साबुन पानीले धुने मास्क लगाउने सेनिटाइजर गर्ने सोसियल डिस्टेन्सिङको कुराहरू थियो त्यो पालना गरेथ्यौँ त्यो पालना गरेको भएर छिटै लकडाउन पनि लामै समय भयो लकडाउन पनि लामै समय भयो जसले गर्दाखेरि त्यो बेला सङ्क्रमणलाई रोकथाम गर्ने तर यो सङ्क्रमण दोस्रो वेभ आउँछ आइसक्यो इन्डियामा आइसक्यो इन्डियामा लकडाउन भइसक्यो भन्दाखेरि पनि हाम्रो यहाँ चाहिँ केही लकडाउनको कुराहरू भएन दुई हप्ता हाम्रो चाहिँ लकडाउन दुई हप्ता चाहिँ
ढिलो भयो
गर्ने मौका पाए ढिला भयो जसले गर्दाखेरि कम्युनिटीमा फैलियो यो समुदायमा चाहिँ यो कोभिड गयो र यो जुन इन्डियाको जुन कोभिड अहिलेको जुन एकदम कडा खालको कोभिड छ होइन त्यो चाहिँ यहाँभित्र मान्छेहरूले आफूलाई समयमा पनि नआउने कुनै यसमा के लक्षण छ पहिले जस्तो अब स्मेल हराउने टेस्ट हराउने होइन
रुगा
खोकी खोकीको डर हुन्थ्यो भने अहिले त लक्षण विहीन पनि छ तर चाहिँ छाती एकदम नराम्रोसँग निमोनिया भइसकेको अवस्था छ ज्वरो आएको छ होइन मलाई टाइफाइड भएको छ मलाई ज्वरो म कहीँ गएकै छैन म गएकै छैन भन्दै घर बसेका छन् टाइफाइड भएको छन् टाइफाइडको उपचार गराउन खोजेका छन् विभिन्न टेस्टहरू गराएका छन् तर ज्वरो आइसकेपछि एकचोटि कोभिड टेस्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ एउटा हाम्रो जनचेतनाको कमी पनि भएको छ र हामीले यो रुगा खोकी लाग्यो होइन ज्वरो आयो झाडा लाग्यो कुनै पनि खालको रोग जस्तो आफूलाई सन्चो भएन भने चाहिँ एकचोटि टेस्ट गराउँदा राम्रो हुन्छ र समयमा उपचार गराउन आउँदाखेरि चाहिँ यसरी चाहिँ एकदम अन्तिम अवस्था भनौँ न अन्तिम अवस्थामा आउने भएको भएर हामीलाई सालमा हामीले सेवा दिनलाई साह्रै गाह्रो भएको
अब हामी कार्यक्रमको अन्तमा छौँ हेमाजी अन्तिममा अब यो अलिकति महत्त्वपूर्ण कुरा जोड्नु भयो यहाँले मैले यो कुरा गर्न पनि खोजिरहेको थिएँ अब नारायणी अस्पतालमा दैनिक हामीले हेऱ्यौँ भने मृतकको सङ्ख्या धेरै बढेको छ बढ्दो पनि देखिन्छ यो घटोस् हामीले कामना गरिरहेको छौँ तपाईँहरूले सेवा गरिरहनु भएको छ तैपनि घटेको जस्तो देखिन्न यो मृतकको सङ्ख्या चाहिँ किन बढिरहेको छ दिनदिनै मान्छेहरू मर्नेक्रम किन बढेको छ जस्तो लाग्छ? तपाईँले हेरिरहनु भएको छ कि के कुराहरू जोड्नु
भयो? हजुर
हजुर, यो चाहिँ म एकदम भन्न चाहन्छु, हाम्रो नारायणी हस्पिटल सरकारी हस्पिटल हो, त्यो पनि प्राइभेट हस्पिटलहरू छ जहाँ चाहिँ बिरामीहरू गएर हप्ता दिन, आठ दिन, दस दिन बसेर लास्ट अवस्थामा उहाँले आफ्नो सबै केसहरू यहीँ रेफर गर्छ। हाम्रो हस्पिटलमा अहिले सबै बाबाबाट, गण्डकबाट, उता बैदाबाट सबै केसहरू रेफर भएर यहीँ आइरहेको छ, समाइरहेछन्, भेन्टिलेटर चाहिने निड अवस्थामा आइरहेछन्। त्यस्तो केसहरू हामी, हाम्रो यहाँ मोर्टालिटी, हाम्रो केसहरू धेरै एक्सपायर भएको देखिने, त्यो कारण जो केस, जुन केसहरू चाहिँ समयमा आएका छन्, तिनीहरूको समयमा उपचार भएको छ, राम्रो उपचार भएको छ, हामीले दिने सेवाहरू जुन छ एकदम दिएका छौँ होइन। पेसेन्ट रेसियोको त पुरै छोडिदिनु, आइसियुमा जुन पेसेन्ट एउटा कति पेसेन्टलाई कति नर्सले हेर्ने भन्ने कुरा त्यो पुरै छैन, तर हामीले जतिजना तिनजना नर्सले एउटा बिरामी आइसियुमा भएको बिरामीलाई हेरिरहेका छौँ, एउटा 26 क्रिटिकल भएको ठाउँमा चाहिँ 2-3 नर्सले गरिरहेका छौँ, हामीले केही सेवा पनि हामीले सधैँ चाहिँ राम्रोसँग हामीले जे सक्छौँ हाम्रो चाहेसम्म हामीले दिएका छौँ र डिस्चार्ज भएर पनि गएको छ। हस्पिटल प्रशासनले पनि धेरै सहयोग गरेको छ, सामानलाई हामीले कुनै चिजमा पनि कमी गरेको छैन होइन, आइपीदेखिबाट लिएर हामीले चाहिने हामीलाई बस्ने खाने व्यवस्था प्रशासनबाट भएको छ।
अहिले चाहिँ तपाईँहरूलाई भनौँ अस्पतालमा अभाव भन्ने चिज केही पनि छैन, तपाईँहरूको सवालमा पनि, बिरामीको सवालमा, संक्रमितको सवालमा पनि भनौँ न, किटको कुराहरू आउला होइन, अब अक्सिजनकै कुराहरू आइरहेको छ बाहिरतिर, त्यस्तो समस्या चाहिँ नारायणी अस्पतालमा छैन त्यसो भए?
होइन, अक्सिजन सिलिन्डरको चाहिँ समस्या कस्तो छ भने, अक्सिजन सिलिन्डर हामीसँग 5-6 छ, रनअप छ होइन, घुमिरहेको छ, जनरल वार्ड पनि चलिरहेको छ, डायलाइसिस पनि चलिरहेको छ, एनआइसी सेवा पनि चलिरहेको छ, जसले गर्दाखेरि अक्सिजन सिलिन्डर पेसेन्ट पार्टीहरू डर त्रासले गर्दाखेरि एउटा बेडमा आफूलाई होइन मेरो बेडमा चाँडो हुनुपर्छ भनेर उछारेका छन्, राखेका छन् होइन, त्यो चाहिँ गर्ने अवस्था छ। तर हामीले यो हाम्रो चाहिँ पाइप यो हस्पिटलमा अब यो अक्सिजन प्लान्ट नभएको भएर पनि दुःख भएको छ। यो प्लान्ट यो जति पनि हाम्रो पूर्वाधारहरू छन् जुन दोस्रो वेभ आउँदैछ, अब प्रत्येक हस्पिटललाई चाहिँ 50 छुट्याउनु पर्छ, गभर्मेन्टले त्यत्रो प्रोटोकलहरू कुराहरू बनाएपछि होइन, यो अक्सिजन प्लान्ट चाहिन्छ, अक्सिजन पाइपलाइन चाहिन्छ, सबै कुरा सेवाहरूलाई जोडेर अलिकति मध्येर कसरी चाहिँ बढी यसमा चाहिँ कोभिडमा चाहिँ जरुरी कुरा के हो भन्दाखेरि अक्सिजनहरू पनि छ होइन, औषधि उपचार त दिइराखेका छौँ। त्यो कुराहरूलाई पहिले नै तयारी गरिदिन पाएको भए, तयारी गरिदिनु भएको भए, तोकिदिनु, यो नारायणी हस्पिटल सङ्घको हस्पिटल हो भने चाहिँ सङ्घबाट पनि यहाँ सहयोग हुनु पर्यो, प्रदेशकोले पनि सहयोग गर्नु पर्यो, किनभने यहाँबाट 12-15 उता विभिन्न ठाउँको बिरामीहरू हामीले यहाँ सेवा दिँदैछौँ। हेटौँडाको केस पनि हामीले डेलिभरी पोजिटिभ केस आएपछि यहीँ पठाउने गरेछन्, हामीले डेलिभरी सेवादेखिबाट लिएर सिएसहरू होइन जुन पोजिटिभ केसको अपरेसन गर्नुपर्ने सेवाहरू पनि सबै हामी दिँदैछौँ। र क्रिटिकल अवस्थामा आएर चाहिँ यहाँ विभिन्न सोर्स लगाएर होइन, उता अब आइसोलेसन आइसियुबाट भेन्टिलेटरबाट झिकी झिकिकन नारायणी हस्पिटल ल्याएपछि यहाँ त मृत्युको सङ्ख्या त बढ्ने नै भयो नि होइन। मैले चाहिँ अब एउटा कुरा जोड्न चाहेँ, हामीले जति पनि अब प्रदेश सरकार, सङ्घ सरकार, मैले राजनीति खासै बुझिनँ, तर प्रदेश सरकार र सङ्घ सरकार भन्ने गरेछन्, सङ्घ सरकारले पनि यहाँ कतिको भन्नु, यहाँ धेरै मृत्युको सङ्ख्या बढ्यो भने छ यहाँ पहल गर्न, यहाँ चाहिँ चाहिने जुन अब नर्सिङ सेवाहरू छ, यहाँ चाहिने अब म्यान पावरहरू छ धेरै कमी भएको छ, र जति पनि हाम्रो नगरपालिका गाउँपालिका भनेको छ, गाउँपालिकाहरूमा बसिरहेका नर्सेसहरू छन् होइन, नर्सिङ दिदी भनेर छ नि त विभिन्न गाउँपालिका नगरपालिकामा नर्सेसहरू, त्यो उहाँहरूलाई पनि युटिलाइज गर्न मिल्छ नि, तर सेवा यहाँ दिने, अनि गाउँ गाउँमा पेरिफेरीमा उहाँहरू चाहिँ हाजिर गर्दै बस्दाखेरि उहाँहरूलाई युटिलाइज गर्न सकिनु भएन प्रदेश सरकारले पनि र हाम्रो नगरपालिकाले पनि, उहाँहरूलाई चाहिँ नारायणी हस्पिटलमा खटाउनु पर्ने होइन। यो पेन्डेमिकलाई कसरी हामीले ब्रेकडाउन गरौँ, यो महामारीलाई हामीले कसरी रोक्ने, ल ठिक छ जसलाई मिल्छ हामीले चाहिँ नारायणी हस्पिटलमा ल्याउन मिल्नेलाई, नारायणी हस्पिटल ल्याएर सेवा दिनलाई त्यो ठाउँबाट पहल गर्नु पऱ्यो नि त। मलाई त्यस्तो लाग्छ कि यो हामी एकदम अहिले नारायणी हस्पिटलको 9 नर्सेसहरू चाहिँ सङ्क्रमित भइसक्यौँ र 2 नर्स चाहिँ सङ्क्रमित भएर पनि ठिक भएर उहाँहरू हिजो आज चाहिँ फर्केको अवस्था छ, उहाँहरू फेरि नारायण फेरि कोभिडमा ड्युटीमा खट्नु भएको छ अहिले है।
भनेपछि बाँकी 8 चाहिँ अहिले पनि आइसोलेसनमा हुनुहुन्छ,
आइसोलेसनमै छन्। प्रदेश सरकारले 8 हस्पिटल के अरे स्कुल हेल्थ नर्सलाई पठाउनु भयो है, स्कुल हेल्थ नर्सलाई उहाँले पठाउनु भयो, पठाएपछि नाम लिस्ट दिनुभयो, त्यसमा नाम फोन गर्दाखेरि 2 नर्सले मात्रै होइन, 2 नर्स स्कुल हेल्थ नर्स उन्नति कुमारी र रेणुका शाह भन्नेले उहाँले रिसिभ गर्नुभयो र हुन्छ म्याम म हामी भोलिदेखि नै आउँछु, हामीलाई बस्ने खाने व्यवस्था मिलाइदिनुहोस्, हामी ड्युटी गर्न आउँछु भनेर उहाँ 2 आउनुभयो। मलाई एकदम साह्रै गर्व भयो होइन, अहिलेको नयाँ जेनेरेसनमा यसरी चाहिँ म गर्छु भनेर यो पेन्डेमिकमा आउनु होइन यो महामारीमा आउनु भनेको एकदम खुसी लागेको थियो भने अरू कुनै पनि नर्स अरू कुनै पनि नम्बरले फोन उठाएन र उनीहरूले सबैले स्विच अफ गरेको अवस्था थियो. त्यस्तै गरेर अब विभिन्न सङ्घ संस्थाहरू होइन नर्सिङ क्याम्पसहरू भयो अब जो चाहिँ यो पेन्डेमिक भनेको चाहिँ सबैजनाले आफ्नो आफ्नो ठाउँबाट आफूले काम गर्नुपर्ने अवस्था गर्नुपर्ने हो. नर्सेसहरूले चाहिँ हाम्रो यो आजको नर्सिङ अन्तर्राष्ट्रिय नर्सिङ दिवसको मेन थिम जुन आइसिएनले प्रोभाइड गर्छ त्यो थिम भनेको चाहिँ अबको सेवा अबको चाहिँ स्वास्थ्य सेवा फ्युचरको स्वास्थ्य सेवालाई हामीले कसरी लिड गर्ने कसरी बोलिदिने कसरी हामीले अगाडि बढाउने राम्रो गराउनको लागि भन्ने पनि रहेको छ. र जति पनि फेरि फेरिमा जुन अब गाउँपालिका नगरपालिकामा बस्नुभएको नर्सिङ दिदी बहिनीहरूले अस्पतालमा आएर सेवा दिन खटाउन सक्यो भने सरकारले धेरै राम्रो हुन्थ्यो र हामीलाई पनि काम गर्न सजिलो हुन्थ्यो. र उहाँले यदि सरकारले हस्पिटलमा काम गराउन सक्दैन भने उहाँहरूले आफै पनि नर्स भएको नाताले होइन यो महामारीमा एउटा नर्स सेवा पेसामा आउने अनि यो पेन्डेमिकमा यो महामारीमा काम गर्न डराउने नर्सलाई त म त्यही भन्न चाहन्छु कि तपाईँहरूले बरु यो पेसा छोडेर होइन अर्को कुनै पेसा रोज्नुहोस्. यो नर्सिङ पेसामा आएर म काम गर्दिनँ र भाग्ने म गर्न सक्दिनँ भनेर रुनुहुन्छ भने यो पेसा छोडिदिनुहोस् होइन. यो पेसालाई अप्नाउनलाई चाहिँ यो महामारीमा काम नगरे कहिले गर्नुहुन्छ. तपाईँहरूको छोराछोरीले होइन एउटा महिला एउटा छोराछोरीले पनि गर्व गर्ने ठाउँ भनेको यो पेन्डेमिकमा मेरो मम्मीले फ्रन्टलाइनमा काम गर्नुभएको छ होइन र यो पेन्डेमिकमा मेरो चाहिँ छोरीले काम गरेको छ छोराछोरीले मेरो यो महामारीमा चाहिँ फ्रन्टलाइनमा काम गरेर सेवा दिइरहेको छ भनेर गर्व गरोस् त्यो छोरी आमाहरूले चाहिँ दिदी बहिनीहरूले दाजुभाइहरूले चाहिँ आफ्नो परिवारबाट गर्वान्वित परिवारलाई गर्व बनाउने खालको काम गर्नुपर्छ न कि घरमा लुकेर बस्ने र म काम गर्न सक्दिनँ होइन म यो पेन्डेमिकमा डर लाग्छ म काम गर्दिनँ भन्ने जस्तो लाग्छ भने आफ्नो परिवारलाई पनि लाज गर्न बनाउने हो. यो पेसामा आएर नगर्ने मान्छेलाई लाज हुन्छ र यो पेसा छोडिदिनुहोस् यो पेसा छोडेर कुनै अरू पेसा गरे पनि हुन्छ तर यो पेन्डेमिकमा हामीले यो महामारीलाई हामीले रोक्न यो चक्रलाई हामीले तोड्न सकेनौँ होइन यो चक्रलाई चाहिँ हामीले ब्रेकडाउन गर्न सकेनौँ भने हामी चाहिँ कहिले पनि यो दोस्रो वेव आयो तेस्रो वेव आउँछ चौथो वेव आउँछ र हामी यो मानव जातिको के दशा हुन्छ हामी हाम्रो के दशा हुन्छ र हामी यस्तो संवेदनशील हाम्रो देश हाम्रो जुन देशको स्थिति छ त्यो देशमा बसेर हामीले कसरी बाँचौँला भन्ने कुरा सोच्न पनि सकिँदैन. त्यही भएर सम्पूर्ण दिदीबहिनी होइन नर्सिङ दिदीबहिनीहरू आफ्नो गाउँपालिका नगरपालिका जहाँ बस्दै हुनुहुन्छ आफ्नो टोल महल्ला केर भए पनि तपाईँहरूले आफ्नो यो चाहिँ कसरी सुरक्षित हुन्छ ह्यान्ड वासिङको कुरा भयो मास्क लाउने सेनिटाइजर गर्ने कुरा सोसियल डिस्टेन्सिङको कुराहरूलाई उहाँहरूलाई सम्झाउनुहोस् जी. यो तिन हप्ता भनेको एकदम सङ्कटकालीन छ स्वास्थ्यमा सङ्कटकालले लागिसकेछ तर चाहिँ यसमा हामीले जबसम्म हामी निस्किएर हामी स्वास्थ्य कर्मी हामी स्वास्थ्यमा काम गर्ने सम्पूर्णजनाले हातमालो गरेर एउटा चाहिँ गाउँपालिका नगरपालिका भनौँ न एउटा फेरि गाउँ गाउँसम्म हामीले आफ्नो यो सङ्क्रमणको लागि हामीले बचाउनको लागि एउटा जुन अभियान एउटा स्वास्थ्यको शिक्षाको अभियान एउटा चाहिँ होम क्वारेन्टाइनमा बस्दाखेरि के गर्ने कसरी हामीले मेन्टेन गर्ने त्यो अभियान सुरु गरेन भने यो पेन्डेमिकलाई हामीले यो चक्र जुन एउटा यो सङ्क्रमण चक्रलाई हामीले तोड्न सक्दैनौँ र हामी कहिले पनि यसबाट उग्रिन सक्छ जस्तो लाग्दैन. भ्यारियन्ट चेन्ज गरी गरी आउँछ
होइन
यसपछिको झन् कडा भ्यारियन्ट आउँछ अरे हामीले पहिलो आएको भन्दा यो कडा छ यो भन्दा झन् कडा छ हेर्दा दयनीय स्थिति छ. हामी नारायणमा ड्युटीमा गर्ने मान्छेहरूलाई सोध्नुहोस् रातभर कोही नर्स सुत्दैन कोही दिन डक्टर सुत्दैन घर गएर स्विपर एउटा प्युन पनि सुत्दैन त्यहाँ कहाँ छ स्विपर पनि सुत्दैन होला घरमा यस्तो स्थिति छ. काखामा छोरा लिएर भेन्टिलेटरमा राखिरहेछन् छोराले आफ्नो आमालाई काखामा लिएर बसिरहेछ यो आमा बाहेक मेरो घरमा कोही दिन छैन मेरो आमा मऱ्यो भने मेरो के हुन्छ मलाई कसले हेर्छ होइन म को कसको सहारमा बाँच्ने भनेर रोइरहेका छन्. यस्तो कोलाहल अवस्था छ उहाँहरू यति डर त्रासमा छन् साँच्चै के हो कुन बेला के हुन्छ भन्ने कुरा थाहा हुँदैन तर हामी जो छौँ जहाँ छौँ हामी स्वास्थ्यकर्मी एउटा नर्स आज नर्सिङ दिवसको लागि मैले बोल्दाखेरि म नर्सको लागि नै भन्छु होइन र सम्पूर्ण स्वास्थ्यकर्मीको लागि पनि म भन्छु के र आफ्नो आफ्नो ठाउँबाट चाहिँ पहल गरेनौँ भने अब गरेनौँ भने यो पेन्डेमिकमा गरेनौँ भने हामी स्वास्थ्यमा काम गर्ने कुनै औचित्य हुँदैन र आफ्नो ठाउँबाट आफूले गरौँ सम्पूर्णजनालाई म त्यही भन्न
हजुर हेमाजी हामी तपाईँसँगको कुराकानी अरू धेरै गर्न चाहन्थ्यौँ तर हामीसँग निर्धारित समय छ. निर्धारित समय सकिएको छ आजको लागि. तपाईँ बिरामीको सेवामै तल्लीन रहनु भएको थियो त्यति व्यस्त रहँदा रहँदै पनि हामीलाई समय उपलब्ध गराइदिनु भयो त्यो समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद.
हजुर धन्यवाद.
फरक सभामा आज हामीले खास गरी
वीरगंजको नारायणी अस्पतालमा खटिरहनु भएकी कोभिड कोअर्डिनेटर नर्स हेमा थापासँग उहाँले झेल्नु परेका विभिन्न समस्या लगायतका विषयमा केन्द्रित गरेर कुराकानी गर्यौँ। आजको लागि कार्यक्रम फरक सभाको समय सकिएको छ। भोलि फेरि पनि फरक विषयवस्तु र फरक अतिथिका साथमा कार्यक्रममा उपस्थित हुने नै छौँ। आजको बसाईबाट पनि प्रविधिका सदामलाई धन्यवाद दिँदै म कृष्ण उदास खनाल बिदा हुन्छु। नमस्कार, शुभरात्री।